الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فأقيموا الصلاة ولا تكونوا من المشركين. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. نماز کے اسرار و رموز سے متعلق بات چل رہی تھی. آج بڑا عجیب ٹاپک ہے کہ پانچ نمازیں جو اپنے وقت پر فرض کی گئیں، اس کی کیا وجہ ہے؟ فجر کی نماز، عجیب واقعہ ہے کہ جب حضرت آدم علیہ السلام کو جنت سے دنیا میں اتارا گیا تو یہاں اس دنیا میں رات کا اندھیرا تھا اور ہر طرف وحشت اور تنہائی تھی. صاف ظاہر ہے جنت کے رہنے والا ایک دم سے دنیا میں آیا اور وہ بھی رات کے اندھیرے میں اترا، تو خوف ہی خوف تھا. ساری رات روتے ہوئے گزری. ایک تو اللہ سے دوری، اللہ کی ناراضگی. تو اب رات بھر روتے ہوئے گزری اور یہ دنیا بھی عجیب دنیا، لیکن جب صبح صادق ہوئی اور اندھیرا ختم ہونے لگا، نور پھیلنے لگا، حضرت آدم علیہ السلام کو روشنی کی وجہ سے راحت ملی، یہ چیزیں نظر آنے لگیں، آپ نے دو رکعت شکرانے کے ادا کیے. اللہ تعالیٰ نے امت محمدی پر یہ نماز فرض فرما دی تاکہ جو شخص نماز فجر پابندی سے پڑھے گا وہ قبر کے اندھیرے سے امن پائے گا. قبر کا اندھیرا بڑا عجیب اندھیرا ہوتا ہے. ہمیں کچھ عرصہ پہلے باربیڈوز میں جانے کا اتفاق ہوا اور وہاں انہوں نے ایک لمبی کیو تھی جو کئی مائل کی تھی، اس میں ٹرین میں بٹھا کر وہ لے گئے. جہاں جہاں سے ٹرین گزرتی تھی آٹومیٹک موشن کی وجہ سے وہاں لائٹ جل جاتی تھی. وہ ٹرین ایک جگہ جا کے انہوں نے روک دی. بڑا سارا ہال نما کیو تھی، وہ آبشاریں وہاں پر بہ رہی تھیں، کیونکہ اوپر سے جو پانی نیچے جاتا ہے وہ اس طرح سے آبشار کی شکل میں وہ پانی وہاں سے بہ رہا تھا. وہاں انہوں نے ہمیں کہا کہ اب ہم تھوڑی دیر یہاں ٹھہریں گے اور تمام لائٹس کو بند کر دیں گے، اور اس کے بعد آپ لوگ اپنے ہاتھوں کو دیکھنا، اپنے ساتھ ٹرین میں بیٹھے ہوئے بندے کو دیکھنا. تو ہم نے دیکھا کہ جتنا بھی زور لگا لیں، ہمیں نہ اپنے ہاتھ نظر آتے ہیں نہ اپنے پاس بیٹھا ہوا بندہ نظر آ رہا تھا. ایک عجیب اندھیرا تھا. اللہ اکبر دیکھ کر حیرت ہوئی. حالانکہ رات کے اندھیرے تو ہم دیکھے ہیں، لیکن وہ اندھیرا میں نے کبھی بھی تجربہ نہیں کیا تھا. اتنی ڈارکنیس تھی. تو ہر بندے کو قبر کا یہ اندھیرا درپیش ہے، اس میں سے گزرنا ہے. تو جو فجر کو اٹھے گا اور یہ نماز ادا کرے گا، اللہ رب العزت اس کے بدلے میں قبر کے اندھیرے سے امن دے دیں گے. دیکھو کیسی امت محمدی کے اوپر اللہ رب العزت نے احسان کیا کہ ایسے ذریعے بنا دیے کہ ہم اپنے آپ کو بچا سکیں. جس کو پتہ ہی نہ ہو اس کے لیے کتنا مشکل ہے بچنا. تو اب دیکھو، جہاں اندھیرا ہوتا ہے وہاں ہلکی سی بھی ٹارچ جل رہی ہو बाज़ अगर हमने देखा कि घुप अंधेरे में अगर कंप्यूटर पड़ा होता है और उसको ऑफ किया होता है, लेकिन उसकी कोई ना कोई एक आध लाइट वो बीच में से टाइम टू टाइम वो जल रही होती है, सिर्फ उस नन्ही सी लाइट की वजह से उस कमरे में रोशनी होती है, चीजें नजर आती है और परेशानी नहीं होती। अगर हमारी टूटी फूटी नमाज होगी, जैसी कैसी भी नमाज होगी, एक नन्ही सा एक दिया तो जरूर होगा, एक सहारा तो होगा बनिस्बत उस बंदे के जो नमाज नहीं पढ़ता होगा, उसके पास तो कोई टॉर्च ही नहीं होगी। तो भाई असूल ये है कि जब कोई नामत मिले तो शुक्र अदा किया जाए, जैसा कि हजरत आदम अलैहिस्सलाम ने किया, रात के अंधेरे से निजात मिली शुक्र अदा किया। और अगर कोई मुसीबत आने वाली हो और उसको टालना हो तो फिर फिदिया दिया जाता है, एडवांस कोई ना कोई कहते हैं माल खर्च कर दो, कोई चीज कर दो। उस फिदिया के देने से फायदा ये होता है कि आने वाली मुसीबत टल जाती है। अब कब्र का अजाब आने वाली मुसीबत है, और अगर हम फजर की नमाज पाबंदी से पढ़ेंगे तो ये आने वाली मुसीबत अगर टल गई तो कितनी बड़ी बात हो जाएगी, कितना बड़ा फायदा हो जाएगा। दूसरा नुक्ता फजर की नमाज पढ़ने का कि सुबह के वक्त अहले दुनिया कहते हैं वो लोग जिनका दिल दुनिया की मोहब्बत में गिरफ्तार होता है, ये गाफिल होते हैं, बेपरवाह होते हैं, अपनी नींद के मजे लूट रहे होते हैं। ये अहले दुनिया के गाफिलीन के आराम करने का वक्त है। इस वक्त फिस्क व फजूर वो लोग जो गुनाह करने में मुबतला थे रात भर, क्लबों पे जाने वाले और मुख्तलिफ जगहों पे जाने वाले, इस वक्त उनके लिए सुबह उठना मुश्किल काम होता है। तो जो बंदा मोमिन है, अल्लाह पर यकीन करने वाला है, वो इस वक्त उठकर ये बात को साबित कर देता है कि वो गाफिलीन में से नहीं है बल्कि आबदीन में से है, अल्लाह का पुजारी है, अल्लाह से एक ताल्लुक रखने वाला है। तो ये सुबह जो उठना मुश्किल होता है ये गाफिलीन के लिए मुश्किल होता है बल्कि मुनाफिकीन के लिए मुश्किल होता है, मोमिनीन के लिए मुश्किल नहीं होता, उनके लिए सुबह उठना आसान होता है। लियमीज़ुल्लाहुल खबीसा मिनत तय्यिब, अल्लाह फरमाते हैं कि हमने खोटे और खरे को जुदा जुदा कर देंगे। हम देखो असल चीज और नकल चीज को अलग अलग कैसे किया जाए, तो उसका एक तरीका क्या है कि फजर की नमाज बना दी गई कि सच्चा मोहब्बत करने वाला कौन है और झूठी मोहब्बत का दावा करने वाला कौन है, सच्चा ईमान वाला कौन है और झूठे ईमान का दावा करने वाला कौन है। अल्लाह ने फजर की नमाज को फर्ज करके एक क्राइटेरियन बना दिया कि अगर उठ के दिखाओ अल्लाह के लिए, जो सुबह को उठते हैं सुभान अल्लाह, फिर इनसे जो है अल्लाह ताला क़यामत के दिन इन गुनाहगार और भटके हुए लोगों में और इन नमाजियों में फर्क पैदा करके इनको जन्नत में दाखिल फरमा देंगे। ज़ालिका फ़ज़लुल्लाहु युतीहि मन यशा वल्लाहुल अज़ीम, ये बड़ा इनाम है, बड़ा इनाम है, अल्लाह जिसे चाहते हैं अल्लाह उस पर फजल फरमा देते हैं, और ये बड़ा इनाम है कि अल्लाह हम पे फजल फरमा दे, अल्लाह हमें सुबह उठने की तौफीक अता फरमा दे। रात भर इंसान के पास दो फरिश्ते रहते हैं जो फजर के बाद अर्श इलाही पर वापस जाते हैं, अल्लाह ताला इनसे पूछते हैं कि तुमने मेरे बंदों को किस हालत में छोड़ा, तो वो अर्ज करते हैं कि हमने इन्हें मस्जिदों में नमाज पढ़ते हुए तस्बीह और तकदीस बयान करते हुए छोड़ा, अल्लाह तेरा जिक्र कर रहे थे, تیری تعریفیں کر رہے تھے، اس حال میں ہم نے ان کو چھوڑا. یہ فجر کا وقت ہے شفٹ چینج ہونے کا. اللہ تعالیٰ فرماتے ہیں فرشتوں تم نے تو کہا تھا تجعل فیہا من یفسد فیہا، کہ یہ دنیا میں جائیں گے اور وہاں پر فساد اور دنگا کریں گے، برے کام کریں گے، قتل و غارت کریں گے. اور میں نے تمہیں کیا کہا تھا، انی اعلم ما لا تعلمون، کہ میں وہ باتیں جانتا ہوں کہ تم نہیں جانتے. کیا مطلب؟ کہ میرے کچھ بندے ایسے ضرور ہوں گے کہ جو دنگا فساد کرنے والے نہیں ہوں گے، بلکہ وہ تو تسبیح بیان کرنے والے ہوں گے، تسبیح کرنے والے ہوں گے. اور تم ان کو تسبیح کرتے ہوئے چھوڑ کر آئے ہو نا، تم یہ بات کہتے تھے اور دیکھو یہ کس حال میں تم ان کو چھوڑ کے آئے ہو. تو اب اس بات پہ گواہ بن جاؤ کہ اس عبادت کے بدلے میں میں نے انہیں بخشش ادا کر دی. دیکھو کیسے اللہ تعالیٰ فرشتوں کو بھی گواہ بناتے ہیں. جنت میں رات ہوگی نہ دن ہوگا، وہاں پر تو یہ رات دن کا نظام یوں نہیں ہوگا، یہ تو صرف ہے ہمارے سولر سسٹم میں دن اور رات. اب سولر سسٹم سے باہر چلے جائیں وہاں دن اور رات ہے ہی نہیں، اس دنیا میں نہیں ہے، جنت میں کیوں ہوگا بھائی؟ تو وہاں پر یہ جو فجر کا وقت ہے، اس وقت میں جو ہے ایک عجیب نورانیت ہوگی، ایک عجیب کیفیت ہوگی جس کا نام صبح کا وقت رکھا جائے گا. اور اس وقت دیدار الہی کے ساتھ ایک خاص مناسبت ہے، اس وقت اللہ رب العزت کا خاص دیدار اور کیفیت ملے گی. اور فجر کے وقت جو بندے اٹھتے ہیں وہ اس بات کو محسوس کرتے ہیں، فجر کی نمازیں پڑھنے والے لوگ ہوتے ہیں وہ اس بات کو محسوس کرتے ہیں کہ فجر کے وقت اٹھنا اور اس وقت جو ہے واقعی اللہ کے قرب کی ایک کیفیت کا ایک احساس ہو رہا ہوتا ہے، یعنی دیدار اللہ کا نصیب ہو رہا ہوتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث جو بخاری شریف میں روایت ہے، فرمایا لوگوں تم اپنے رب کی زیارت سے مشرف کیے جاؤ گے، ایک وقت آئے گا کہ تم اپنے رب سے ملائے جاؤ گے. اس کے حاصل کرنے کا عمل یہ ہے کہ طلوع شمس سے پہلے نماز نہ چھوڑنا، فجر کی نماز پابندی کے ساتھ پڑھنا، اس کی وجہ سے کیا ہوگا، اللہ کا دیدار نصیب ہوگا. سبحان اللہ، نبی اکرم صلی اللہ علیہ وسلم نے یہ بات کر کے اس بات پہ مہر لگا دی، پکی بات کر دی. اب دوسرا سوال پیدا ہوتا ہے کہ بھئی ظہر کی نماز کا وقت اس ٹائم کیوں رکھا گیا، آگے پیچھے بھی ہو سکتی تھی، یہ وقت کیوں فرض کیا گیا؟ اس کا علمی نقطہ، حضرت ابراہیم علیہ السلام کو ابتدائی جوانی سے ہی اپنے معبود کی تلاش تھی، اپنے رب کو دیکھیں، اپنے رب کی تلاش کہ میرا پروردگار، میرا کوئی بنانے والا، کوئی کریٹر، کوئی میرا خالق، کوئی میرا مالک، کوئی مجھے پالنے والا تو ضرور ہے نا. تو انہوں نے ستاروں کو آسمان پر جگمگاتے دیکھا تو کہنے لگے کہ یہ میرا رب ہے، کیونکہ زمانے میں ستاروں کی پوجا لوگ کرتے تھے. جب تھوڑی دیر ہوئی تو چاند کو روشن دیکھا. ابراہیم علیہ السلام کے اندر جو کیفیات تھی وہ بالکل بچپن سے ہی شروع ہو گئی تھی، والد بتوں کی پوجا کرتا تھا اور ان کے اندر بچپن سے ہی وہ ایک کیفیت تھی تلاش، یہ کیا ہاتھوں سے بت بنا کر اس کی پوجا میں لگ جاتا ہے، ایک ریپلشن تھی اس سے اور رب کی تلاش تھی کہ اپنا رب مل جائے. تو کیونکہ ستاروں کو لوگ رب کہتے تھے تو ستاروں پہ غور کیا کہ کیا یہ رب ہو سکتے ہیں، کہ یہ تو نہیں ہو سکتے، چاند اس سے بڑا کھڑا ہوا ہے، شاید یہ چاند رب ہو. جب دیکھا کہ صبح کا وقت ہوا اور سورج طلوع ہوا تو چاند تو غائب ہو گیا، تو فرمایا کہ یہ تو میرا رب نہیں ہو سکتا. پھر توجہ گئی سورج کے اوپر، کیا یہ رب ہو سکتا ہے؟ क्या ये पालता है? कुछ लोगों के दिमाग में ये फतूर होता है, वो कहते हैं सूरज से हीट आती है, ये शायद रब है। तो सूरज को भी ढलते हुए जब देखा आप, जोहर के बाद निवाल शुरू हो जाता है, तो फरमाया ला उहिब्बुल आफिरी, मैं डूबने वालों को पसंद नहीं करता। ये तो डूब गया, तो गिरने लगा, इसकी तो रोशनी चढ़ी थी और फिर फीकी पड़नी शुरू हो गई। फरमाया कि ये तो अरबी, साथ ही फरमाया ला इल्लम यहदिनी रब्बी लअकूनन मिनल कौम अल-ज़ालिमीन। अपने रब की तरफ तवज्जो फरमा के कहने लगे, अल्लाह ए मेरे मौला, अगर तू हदायत नहीं देगा तो मैं गुमराह हो जाऊंगा, मुझे समझ नहीं आएगी, मुझे पता ही चलेगा। हम भी बाल में खड़े हो कहते हैं, अल्लाह इहदिनस सिरात अल-मुस्तकीम, अल्लाह सीधा रास्ता दिखा देना, अगर तू हमें हदायत नहीं देगा, सीधा रास्ता नहीं दिखाएगा, हम गुमराह हो जाएंगे। सच्ची पक्की बात है, बड़े बड़े काबिल लोग दुनिया में फिरते हैं, बड़ी साइंस पढ़े हुए, बड़ा कुछ किया हुए, लेकिन अपने रब को पुकारते ही नहीं है। हमसे कई दफा बात हुई, बाद ऐसे लोग जो मुसलमान नहीं है, तो बहस के अखीर में इस आदमी ने एक ही बात कही, मैंने कहा भाई किसी ने तो तुम्हें बनाया ही होगा ना, उससे तो तुम बने नहीं हो। अगर तुम्हें कुछ समझ नहीं आता, ईमानदारी के साथ कुछ दिन उसी रब को पुकारना शुरू कर, फकत उसी को पुकार जिसने तुझे बनाया है, जो तेरा मालिक है, जो तुझे खिलाता है, तुझे पिलाता है, दिल में उसको पुकारा कर, आखिर तू मेरा मालिक है, है जी, तो मेरे दिल में हदायत को डाल दे। मैंने कहा कुछ दिन तो मांग के देखो ना, फिर देखो जवाब आता है कि नहीं आता, हदायत मिलती है कि नहीं मिलती। जब मांगोगी ही नहीं उस रब से, भाई अबू जहल ने काबातुल्ला में जाके खड़े होके ये कह दिया कि अल्लाह आज तो हक का फैसला कर ही दे, अबू जहल की दुआ भी कबूल हो गई, बदर का मैदान लगा, अल्लाह ने हक का फैसला कर दिया, ये ले मांगा था ना तुझे, आज हक तुझे दिखा देते हैं, ये ले कर ले। वहां उसने लात मनात से नहीं मांगा, अपने बुतों को नहीं पुकारा, काबातुल्ला के अंदर जाके रब को पुकारा, तो क्या कहा, आज तो फैसला कर दीजिए। ये कहकर बदर के मैदान में उतरा, अल्लाह ने फैसला कर दिया, ये ले मांगा था देखिए। बाज़ इंसान को समझ नहीं आती मैं क्या मांग रहा हूं, ऐसे जुबान से कलमात बोल जाता है कि फिर जो है अल्लाह को इस पे जलाल आता है। हाय हाय रहमान फरमाते इन्नी وجهت وجهي للذي فطر السماوات والارض حنيفا وما انا من المشركين। मैं अपनी तवज्जो करता हूँ आसमानों और जमीन के पैदा करने वाले की तरफ, और मैं मुशरिकीन में से नहीं हूँ। ये इब्राहिम अलैहिस्सलाम सितारों को देखने के बाद, चांद को देखने के बाद और सूरज के ढलने के बाद ये बातें कह रहे हैं। अल्लाह रब्बुल इज्जत को इनकी ये जो कैफियत थी अल्लाह ताला के साथ, ये पसंद आ गई। और इस वजह से क्योंकि मोमिनीन इब्राहिम अलैहिस्सलाम से सच्ची मोहब्बत करते हैं, तो अल्लाह रब्बुल इज्जत ने इरशाद फरमाया इन्ना औलन नासी बि इब्राहिम लल्लज़ीना तबऊहु वहाज़ा नबी, बेशक लोगों में ज्यादा मुनासिबत इब्राहिम अलैहिस्सलाम से उनको थी जो उनके साथ थे और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को थी। बस अल्लाह ताला ने उम्मत मुहम्मदिया पर जोहर की नमाज को फर्ज कर दिया कि इस टाइम जब सूरज ढलने लगता है तो आप जोहर की नमाज पढ़ा करो, अपने रब को याद किया करो, है जी, अपने रब को याद किया करो। अगला सवाल आता है कि भाई चार रकातें क्यों पढ़ाई गई? तो इब्राहिम अलैहिस्सलाम ने अपने बेटे इस्माइल अलैहिस्सलाम को जब कुर्बानी के लिए मक्का मुकरमा से मीना ले गए, और ज़िबा के लिए लिटाया तो दोपहर ढल चुकी थी, यानी जोर का टाइम था। उस टाइम हज़रत इब्राहिम अलैहि सलाम को चार गम थे। पहला गम कि कुर्बानी वाला हुक्म अल्लाह का पूरा हो जाए, कहीं अल्लाह करे कि बड़ी आजमाइश पूरी हो जाए किसी तरह। दूसरा गम यह था कि इस्माइल अलैहिस्सलाम की उम्र छोटी है और हो सकता है कि वो कुर्बानी के लिए पसंद न करें इस बात को, यानी अगर पुख्ता उम्र होती, अकल मजबूत होती तो फिर अल्लाह के लिए कुर्बान होना आसान था, बचपन में तो मुश्किल हो सकती है। कुर्बान जाए इब्राहिम अलैहिस्सलाम की सोच है, हम तो गए बचपन में तो शायद पास जाता और बड़ा होता तो मैं फिर भाग जाता है ना। लेकिन इब्राहिम अलैहिस्सलाम जो है उनकी सोच। और फिर तीसरी बात के भाई इस बच्चे की माँ भी तो है महाजरा, तो जब मैं ये काम करके जाऊंगा तो वो पूछेगी तो मैं जवाब क्या दूंगा कि मैं क्या कर आया हूं, अल्लाह के नाम पे तो कुर्बान में हो गया लेकिन अब महाजरा भी तो पूछेगी। और फिर उसके बाद एक चौथा गम भी था कि मैं नन्हे इस्माइल और अम्मा हाजरा को इस वादी में छोड़कर गया, पाला पोसा, वो बड़ी हो गई और मैं तो आता हूँ जाता हूँ तो मैं फिर हाजरा बीबी को अकेला छोड़ के जाऊंगा। पहले तो चलो नन्हा इस्माइल था उसमें बहल गई तो अब मैं उसको भी जिबा करके जा रहा हूँ। अल्लाह अकबर, तो ये अकेली क्या करेगी बाद में। हाय हाय, कैसे अजीब आजमाइशें आती हैं अल्लाह वालों पर, हमारे ऊपर अगर आजमाइश आती है तो हम चीख उठते हैं। अल्लाह रब्बुल इज्जत ने जो है दुम्बे की कुर्बानी के जरिए इब्राहिम अलैहिस्सलाम को इन चार गमों से निजात दिला दी। तो हजरत इब्राहिम अलैहिस्सलाम ने शुक्राने के तौर पर चार नफल जो है पढ़े, चार रकात। अल्लाह ताला को यह अमल पसंद आया और उम्मत मुहम्मदिया पर जुहर की चार रकात नमाज को फर्ज फरमाया। अब समझे चार रकात क्यों पढ़ते हैं, हम तो ऐसे रोबोट हैं, कोई पता कुछ नहीं, हम कर क्या रहे हैं, खड़े जाते नमाज पढ़ ली जाए, नमाज पढ़नी, नमाज पढ़नी, नमाज पढ़। उसकी हकीकत, उसकी रूह समझ में आ जाए तो नमाज पढ़ने का मजा भी आएगा ना। ये बातें हमें पता हो ना कि ये कहाँ से आई है। अब देखो कितना मजा आएगा नमाज पढ़ने का, आज हम दो रकात फजर के पढ़ रहे हैं, कब्र के अंधेरे से हमें निजात मिलेगी, अल्लाह का दीदार नसीब होगा, है जी जोर का वक्त आएगा, इंतजार लग जाएगा, है जी इंतजार लग जाएगा, जोर का वक्त आएगा, मैं भी चार रकात पढ़ूंगा। हाय हाय सुभान अल्लाह। दूसरी बात ये थी कि दुनिया में जो सूरज सबसे ज्यादा रोशन सितारा है इसकी पूजा की जाती थी, तो अल्लाह ताला ने इसके डूबने पर, इसके ढलने पर देखो इसकी रोशनी की चमक खत्म हो गई, ये जिवाल वाली चीज है, अल्लाह ही है जो लाजिवाल है। लिहाजा जो लोग सूरज के एंड जिवाल पर अपनी सज्जे करते थे, पूजा करते थे, हम उसका इंतजार करते हैं, जब वो डाल जाता है तो हम उसको अपने रब की पूजा करते हैं। देखो ये वक्त है इबादत करने का, इसलिए वो वक्त मकरूह कर दिया गया इस वक्त नहीं। और इसी तरह जिस वक्त सूरज तुलू होता है वो उस टाइम भी जो है सूरज की पूजा करते थे, तो लिहाजा हमारे लिए वो वक्त भी मकरूह कर दिया कि इस टाइम नहीं इबादत करना, कहीं उन मुशरिकीन के साथ कोई आपकी मैचिंग हो जाए, और ना उस वक्त जबकि बिल्कुल सूरज जो है रोशन खड़ा हुआ उस टाइम भी नहीं इबादत करनी। वेट करो, तुम्हारा अपना वक्त है, तुम उस वक्त इबादत करना। और जोहर के वक्त जहन्नम की आग भड़काई जाती है, इसमें ईंधन डाला जाता है। बाद तो मुल्क ठंडे होते हैं, वहां उनको तो लोगों को एहसास ही नहीं होता, और बाद ममालिक ऐसे होते हैं कि वहां पर वाकई उस टाइम आग बरस रही होती है, आम कैफियत नहीं होती। रोड्स पे आप ऐसे जा रहे हो तो आपको रोड्स के ऊपर ऐसे लगता है जैसे आग है ना, वो महसूस होती है। इस मौसम में आप अपने वतन पाकिस्तान चले जाएं तो आपको वहां दोपहर के वक्त जो है ना एक एहसास होगा, हत्ता के परिंदे भी छुप के बैठ जाते हैं, जानवर भी इधर उधर हो जाते हैं, इंसान भी अपने घरों में महदूद हो जाते हैं। तो फरमाया कि इस वक्त जहन्नम की आग को भड़काया जाता है, जोश खरोश की वजह से जहन्नम से आवाज निकलती है। तद अफलहल मुमिनून अल्लज़ीना हुम फी सलातिहिम खाशिऊन, वो मोमन फलाह पा गए जो खुशू से नमाज अदा करते हैं। अल्लाह ने इस टाइम ये नमाज का वक्त रखा कि मोमन पे जोर की नमाज फर्ज कर दी गई ताकि उसको जहन्नम से निजात मिल जाए। बहाने हैं, बख्शने के बहाने हैं। अल्लाह ताला उस टाइम जो है नमाज पढ़ो और जो है इस जहन्नम की आग से बचो। हदीस मुबारक, जिसने जोर की नमाज अदा की अल्लाह ताला उसके जिस्म पर जहन्नम की आग हराम कर देते हैं, खास तौर पर रिलेट किया हुआ हदीस पर। जोर की नमाज पढ़ोगे जहन्नम की आग से निजात मिलेगी। अब अगली नमाज आ जाती है, वो है असर की नमाज। इस टाइम क्यों नमाज रख दी गई? फिर एक और नमाज। असर की नमाज के बारे में कहा कि हजरत आदम अलैहिस्सलाम ने असर के वक्त गंदम का दाना खाया था, जिसकी वजह से दुनिया के कैद खाने में भेज दिए गए। अल्लाह ताला ने उम्मत मुहम्मदिया पर इस वक्त नमाज फर्ज कर दी ताकि इस नमाज की बरकत से उम्मत कैद खाने से निकलकर वापस अपने घर यानी जन्नत जाने की हकदार बन जाए। एक तो ये वजह बन गई। दूसरी, हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में गिरफ्तार हुए, वहां चार अंधेरों की वजह से घबरा गए। वो अंधेरे क्या थे? एक तो रात का अंधेरा, दूसरा बादल छाए हुए थे, तीसरा दरिया के अंदर मछली थी, चौथा मछली के पेट में थे। अंधेरा ही अंधेरा होगा, इतना गहरा होगा। उन्होंने अल्लाह ताला की बारगाह में इल्तिजा की, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन, तेरे सिवा कोई माबूद नहीं, तू पाक है, मैं जुल्म करने वालों में से हूँ। अल्लाह तू ही निजात दे अंधेरों से, जुल्मात से, अल्लाह तू ही हमें बचा। अल्लाह ताला को ये पसंद आया और उनको इस कैद खाने से निजात मिली। हजरत यूनुस अलैहिस्सलाम ने असर के वक्त इस मछली के पेट से निजात पाई और जब वो बाहर आए तो शुक्र के तौर पर उन्होंने चार रकात शुक्राना पढ़ा। अल्लाह ताला ने उम्मत मुहम्मदिया पर यह नमाज फर्ज फरमा दी ताकि नमाज असर अदा करने वालों को चार अंधेरों से निजात अता की जाए। और वो चार अंधेरे क्या हैं? जहालत का अंधेरा, जब किसी चीज का पता नहीं होता वो भी अंधेरे की तरह होता है। और किसी बंदे को जो है कहीं जाना हो और डायरेक्शन ना हो उसके पास, नेविगेशन चलते खराब हो गया और टेलीफोन भी काम नहीं करता, पता भी नहीं कर सकते। अब ये जो इधर उधर फिरेगा ऐसे ही होगा ना जैसे अंधेरे में कोई बुढ़ा फिरता है, तो ये क्या होगा? जहालत का अंधेरा। और दूसरा कुफर का भी अंधेरा होता है। कुफार सारी जिंदगी इस अंधेरे में फिरते हैं, उनको समझ ही नहीं आती कि हम आए क्यों हैं, हमारा मकसद हयात क्या है और हमें करना क्या चाहिए। उनका सारी जिंदगी गुजारना ऐसे ही है जैसे अंधेरे में कोई चल रहा होता है। तीसरा फरमाया कब्र का अंधेरा, जो हम डिस्कस कर चुके हैं। और चौथा क्यामत के दिन का अंधेरा, बाद लोग क्यामत के दिन अंधे खड़े किए जाएंगे और एक क्यामत के दिन एक तरफ जहन्नम की आवाजें आ रही होंगी जो खा जाना चाहती होगी और ऊपर से अंधेरा हो तो फिर घबराहट कितनी होगी। तो खुशखबरी है नमाज असर अदा करने वालों के लिए। कुरान मजीद युखरिजुहुम मिनज़्ज़ुलुमात इलन्नूर, अल्लाह ताला क्या करते हैं, जुलुमात से निकाल कर नूर अता करते हैं। तो ये अल्लाह ताला मेहरबानी फरमा देते हैं। असर का वक्त अहले दुनिया के लिए काम समेटने का वक्त होता है, जाप के खत्म करने का अक्सर वक्त यही होता है ना। और अक्सर लोग उस टाइम जो है ना फिक्रमंद होते हैं कि जल्दी जल्दी जाप 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 फिनिश करें, ये भी करना था ये भी करना था, कोई कारोबार कर रहा है कोई काम में लगा हुआ है, उस पर वो पैनिक ही होता है कि मैं अपने कामों को फिनिश कर लूं। और जब वो दुनिया के कामों के अंदर इस तरह इन्वॉल्व हो जाता है तो फिर साझा अपने रब को भूल जाता है। और अल्लाह ताला नहीं चाहते कि मेरा बंदा कभी भी मुझे भूल जाए। अल्लाह ताला तो हर वक्त हमारे साथ है, वह हुआ माकुम आईना माकुम, तुम जहां कहीं हो अल्लाह तुम्हारे साथ है। और अल्लाह चाहते हैं कि तुम हर वक्त अपने रब को याद रखो, चाहे जो भी वक्त हो काम का। तो लिहाजा कुरान मजीद ने इस नमाज के बारे में फरमाया हाफिज़ु अलस्सलाति वस्सलातिल वुस्ता, नमाजों की हिफाजत करो, बिलखसूस असर की नमाज, क्योंकि ये मिस करने के लिए बहुत इजी होती है। जोर की नमाज लोग पढ़ लेते हैं, असर की नमाज मिस कर देते हैं, मसरूफियत का वक्त होता है। बंदा कहता है यार मैं यहां से निकलता हूँ तो घर पहुंच के नमाज पढ़ लूंगा, असर की नमाज पढ़ लूंगा, पता चला रास्ते में असर की नमाज गई और सूर्य डूब गया, अब वो ट्रैफिक में स्टक खड़ा हुआ। तो यार हो बिल्कुल असर की नमाज चली गई, मेरा एस्टिमेट था कि मैं घर जाके पढ़ लूंगा, मैं तो नहीं पढ़ सकता, मिस कर गया। तो इस नमाज की हिफाजत का हुक्म दिया गया कि तुम इस नमाज की हिफाजत करो, अब जो बंदा इस नमाज की हिफाजत करेगा और दुनिया को ठुकराएगा अल्लाह ताला उसके बदले में क्यामत में उसको जन्नत अता फरमाएंगे। दुनिया का बदला, दुनिया को छोड़ोगे क्या मिलेगा, जन्नत मिलेगी, यही तो डील है। दुनिया को छोड़ो और जन्नत को हासिल कर लो। बल्कि कहते हैं ये दो सूखने हैं, ऐसा नहीं है कि ये दोनों मिल जाए, दुनिया भी मिल जाए और आखिरत भी मिल जाए, ऐसा मुमकिन नहीं है। मुसलमान की सारी जिंदगी उसमें कुर्बानी है, सैक्रिफिकेशन, कुछ छोड़ना पड़ता है, कुछ लोग छोड़ देते हैं कुछ लोग नहीं छोड़ते। और यही चीज अड़ान होती है, कहते हैं यार बस क्या करें, मौलवी साहब आपके लिए आसान है, मान ली बहुत मुश्किल है, आपने कर दिया हम नहीं कर सकते, हमारे लिए मुश्किल। और कुछ लोग होते हैं वो करके दिखा देते हैं, कहते नहीं बहुत मुश्किल नहीं है हम कर सकते हैं, और वो कर गुजरते हैं। तो जो कर गुजरते हैं तो साफ जाहिर है फिर उनका कुछ तो उनको रिवार्ड मिलना चाहिए ना, ऐसा तो नहीं ना कि उन्होंने कुछ कर दिखाया और कोई उनको इनाम ही ना मिले। तो क्या होगा, दुनिया छोड़ोगे तो अल्लाह ताला आखिरत के मजे देंगे। और इसी तरह हदीस पाक में आया कि इंसान के अफआल जिसके जो काम है उनकी निगरानी करने वाले दिन रात के जो फरिश्ते हैं असर के वक्त इकट्ठे हो जाते हैं। और ये दिन रात के फरिश्ते असर की नमाज में जमा हो जाते हैं, जिस बारे कम तर्जमा सुभान अल्लाह, जिन फरिश्तों ने इंसान को मुफसिद कहा खुरेज कहा, तो अब जब ये इकट्ठे होंगे और ये देखेंगे कि ये सुबह शाम इबादत में लगे हुए हैं तो फिर अल्लाह ताला इनको गवाह बनाएगा जैसा मैं फजर की नमाज के लिए कहा। और यही वजह है कि ये जो सूफिया के यहाँ जिक्र का वक्त है वो फजर का और असर का है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी इन्हीं औकात में जिक्र अस्कार तस्बीह तहलील का हुक्म दिया, क्योंकि फरिश्तों की जो इबादत है वो जिक्र अस्कार है। तो फरिश्तों का दूसरे लफ्ज में मुंह बंद कराने के लिए जिक्र अज़कार ही करना है ना, वो तस्बीह खड़काओ तो फरिश्तों को पता चलेगा कि भाई हम ही नहीं है तस्बीह करने वाले, वरना वो कह देते अल्लाह हमें चांस देना, हम जो है तेरी इबादत करने वाले, तेरी तस्बीह करेंगे। अल्लाह फरमाते हैं देखो ये मेरे बंदे तस्बीह नहीं कर रहे, तुम इनको ताना देते थे, देखो ये तस्बीह कर रहे हैं सवेरे शाम लगे हुए। तो ये मोमिनी को इस वक्त ये तस्बीहां करनी चाहिए। अगला नुक्ता कि कब्र में जब मुनकिर सवाल के लिए आते हैं तो मोमन को उस वक्त ऐसा लगता है जैसे असर की नमाज का वक्त है, और हमारा तजर्बा अक्सर हम कब्र में उसी दिन छोड़ के आते हैं ना। अक्सर अमवात फजर में हो रही होती हैं और अक्सर कब्र में दफन से जब हम फारिग होते हैं तो असर का ही वक्त, इल्ला माशाल्लाह ऐसा भी है लोग रातों को भी। लेकिन बहरहाल जब मुर्दा के सवाल के लिए आते हैं तो उस वक्त कब्र में उनको असर का वक्त मालूम होता है, और उस टाइम अगर वो पूछते हैं कि मन रब्बू का, कि तेरा रब क्या कौन है, तो वो जो तस्बीह करने वाला होगा असर का वक्त देखेगा और तो अपने आप ही अल्लाह अल्लाह करेगा, तो उसके लिए आसान हो जाएगा उस टाइम अल्लाह का नाम बताना। तस्बीह करने का आदमी है जैसे उसने वो देखा वक्त, बालों को अंदर माइंड में क्लास फिट होती है, जैसे नमाज का वक्त आता है वो अलर्ट हो जाते हैं कैसे नमाज पढ़नी है। तो रब यल्लाह कहना उस वक्त आसान हो जाएगा, अल्लाह मेरा रब। अब मगरब का वक्त आ गया भाई, ये नमाज क्यों मगरब के वक्त रख दी गई? तो यहां पर फरमाया कि हजरत आदम अलैहिस्सलाम और अम्मा हव्वा की जो मुलाकात जबल रहमत पर हुई वो मगरब के वक्त हुई थी। तो मगरब का वक्त था कि दोनों की तौबा अल्लाह के हाँ कबूल हो गई। आदम अलैहिस्सलाम ने इस तौबा कबूल होने पर शुक्रिया के तौर पर नमाज अदा। अल्लाह ताला ने उम्मत मुहम्मदिया के लिए मगरब की नमाज फर्ज फरमाई ताकि जो आदमी नमाज मगरब अदा करेगा उसके दिन भर के गुनाहों को माफ कर दिया जाएगा, जैसे आदम अलैहिस्सलाम मोहम्मद के लिए हुआ। तौबा कबूल होने का वक्त है तो भाई उस टाइम जल्दी जल्दी नमाज पढ़नी चाहिए ना, मगरब की लेट नहीं करनी चाहिए, नमाज जल्दी करना चाहिए उस टाइम। अच्छा एक और भी बात है कि हजरत ईसा अलैहिस्सलाम पर दो इल्जाम लगे, एक तो उनको ये भी कहा कि ये खुदा का बेटा है और खुदा जैसा है, दो हो गए ना बातें, यानी खुदा है या खुदा का बेटा, बेटा बाप की तरह ही होता ना। और बीवी मरियम के ऊपर एक इल्जाम लगा कि ये अल्लाह की बीवी है, जाहिर बेटा जो है खुदा का बीवी से होता ना, कितने गंदा बात की उन्होंने। तो हज़रत ईसा अलैहिस्सलाम ने अपने इन दो इल्जामों से बरात के तौर पर दो रकात पढ़कर अल्लाह ताला से माफी मांगी, और बीबी मरियम ने एक रकात पढ़कर माफी मांगी। अल्लाह ताला ने मगरब के वक्त इनको इन इल्जामों से बरी फरमाया और मगरब की तीन रकात उम्मत मुहम्मदिया पर फर्ज फरमाई ताकि जो शख्स मगरब की नमाज अदा करेगा क्यामत के दिन हर इल्जाम से बरी कर दिया जाएगा। और मगरब के वक्त सूरज ग़ुरूब हुआ, हर तरफ अंधेरा छा गया, ऐसे ही होता ना। अब क्या हुआ, एक तरफ इंसान को अंधेरे में कुछ दिखाई नहीं देता, एक बात तो ये हो गई। दूसरा जो इंसान को नुकसान देने वाले जानवर होते हैं वो आमतौर पर मूली जानवर मगरब के टाइम बाहर आ जाते हैं, सांप है बिच्छू है जी, वो इससे बाहर निकलते हैं। और कुछ नहीं तो कीड़े मकोड़े आपने देखा होगा, इंसेक्ट बाइट, इसी ज्यादा बाहर निकले होते हैं। और तीसरा दुश्मनों से भी बंदे को खतरा होता है, आमतौर पे जब डार्कनेस हो जाती है तो कहते हैं बच्चों को आप घरों के अंदर चले जाओ, है जी। और इसी तरीके से अगर कोई ऐसा इलाका हो कि जहाँ चोर और डाकू का खतरा होता है, तब भी इंसान जो है घरों में आता है। और इसी तरह वो लोग जो इज्जत और नामूस के कातिल होते हैं, डाकू होते हैं, तो वो भी अंधेरे के इंतजार में होते हैं। अंधेरा फैला तो अब वो बाहर निकलते हैं, उस टाइम जो बाहर होता है वो उनका शिकार हो जाता है। तो अब हिफाजत की सूरत क्या होगी? इस मुश्किल का एक ही हल कि बंदा अपने आप को अपने मालिक के सुपुर्द करे, तभी बच सकता है। अल्लाहु खैरुन हाफिज़ व हुवा अरहमुर राहिमीन। मोमन पर मगरिब की नमाज फर्ज कर दी गई ताकि ये नमाज पढ़कर अपने आप को अल्लाह ताला के इस तरह सुपुर्द कर दे जिस तरह के मुर्दा बदस्ते जिंदा अल्लाह के हवाले कर दिया। मेरा अंधेरा होने लगा है, अल्लाह के सुपुर्द कर दो अपने आप को। सुभान अल्लाह। मगरब के वक्त दिन खत्म हुआ, हक बनता है कि मोमन दिन भर की नियमतों का बारगाह इलाही में शुक्रिया भी अदा करे। सारा दिन किसी ने रोजी कमाई, किसी ने अपने कोई काम थे वो पूरे कर लिए। अब रात का यानी अंधेरा आ गया, दिन खत्म हो गया, आदमी बैठ के सोचता है आज सारे दिन किसी नियमतें मुझे मिली, तो भाई अब क्या करना चाहिए कि शुक्र अदा करे ताकि नियमतों में इजाफा हो जाए। तो अल्हम्दुलिल्लाह इस वक्त जो है फिर ये नमाज रख दी गई। एक और नुकता कि हजरत यूसुफ अलैहिस्सलाम अपने वालिद से कई साल जुदा रहे और जब कासिद आया यानी मैसेंजर आया तो वो मगरब का वक्त था और वो हजरत यूसुफ अलैहिस्सलाम का जुब्बा लाया और हजरत याकूब अलैहिस्सलाम की आंखों पे लगाने से बिनाई वापस आ गई। अब देखो कि ये मगरब का वक्त था। हजरत याकूब अलैहिस्सलाम को इसकी वजह से तीन खुशियां मिली। पहली खुशी कि उनको अपनी जो विजन था जो वापस आया बिसारत, और दूसरी उनको खुशी ये मिली कि अल्हम्दुलिल्लाह यूसुफ अलैहिस्सलाम जिंदा सलामत है, मौजूद है, बेटे की जो है सलामती की खबर मिल गई। और तीसरी बात ये कि हजरत यूसुफ अलैहिस्सलाम बाप से दूर थे, अल्लाह ने फिर भी उनके ईमान की हिफाजत फरमाई। ये भी बड़ी खुशी वाली बात थी। तो तीन खुशियां जब उनको नसीब हुई तो हजरत याकूब अलैहिस्सलाम ने शुक्रिया के तौर पर तीन रकात जो है अदा किए, अल्लाह का शुक्र अदा किया। अल्लाह ताला ने उम्मत मुहम्मदिया पर मगरिब की नमाज फर्ज की और इसमें तीन रकात कर दिए और फरमाया कि इसको बकायदगी से पढ़ने से कयामत के दिन अपने यूसुफ अपने महबूब हकीकी से मुलाकात नसीब होगी। जिस तरह याकूब अलैहिस्सलाम को खुशी मिली, ऐसे मोमन को अपने रब से मुलाकात करके खुशी नसीब होगी। अब रात इशा का वक्त आ जाता है, पांचवी नमाज ये भी आ जाती है। तो भाई इशा के वक्त का अंधेरा कब्र और कियामत के अंधेरे से मुशाबहत रखता है। अब खूब जो है डार्कनेस हो गई तो इस इशा की नमाज को इस टाइम फर्ज किया ताकि जुल्मत नूर से बदल जाए इन अंधेरे के वक्तों में। और साथ ही बता दिया गया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक, अस्सलातु नूरुन, नमाज तो नूर है, रोशनी है। तो ये इस वक्त इसका एहतमाम करना और इसकी वजह से अल्लाह ताला उसको कब्र उसकी कब्र को मुनव्वर कर देंगे। हदीस मुबारक का मफहूम है, ऐ महबूब अंधेरे में चलकर मस्जिद जाने वालों को क्यामत के दिन कामिल नूर की खुशखबरी सुना दें। ये रात के अंधेरों में जाने वालों के लिए ये खुशखबरी। इसी तरह फरमाया अल्लाहु यतवफ्फल अनफुस हीना मौतिहा वल्लती लम तमुत फी मनामिहा, فيمسك التي قضى عليها الموت ويرسل الاخرى. اللہ تعالیٰ مرنے والوں کی روحیں قبض کرتا ہے, جس کی موت نہیں وہ سوتے وقت مرنے کی صورت ہوتا ہے, پھر جس کی اجل آ گئی وہ سوتے سوتے مر گیا, جس کی زندگی تھی وہ اٹھ بیٹھا. رات جو ہے اس کا معاملہ اسی طرح ہوتا ہے. اکثر ہم جب منا میں ہوتے ہیں تو ہم وہاں پر اکثر یہ بات محسوس کرتے ہیں, کیونکہ منا میں جگہ بڑی ٹائٹ ہوتی ہے, صاف صاف لوگ سو رہے ہوتے ہیں, اور اگر آپ رات کو جب لوگ سو جاتے ہیں تو اٹھیں تو آپ کو ایسے لگتا ہے کہ یہ جیسے میتوں کو لائن میں اکٹھا کر کے ساتھ ساتھ کر کے ڈال دیا گیا ہے. وہ اکثر وہاں پر جو ہے نا اس چیز کا بڑا احساس ہوتا ہے, جو قریب 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 کی باڑیاں جیسے پڑی ہوتی ہیں. اور یہ آج لوگوں کو وہ سب سمجھانے کے لیے یہ کہتا ہے کہ بھائی آج کل تو یہ سیل فون کے ساتھ کیمرے لگے ہوئے ہیں, آپ اپنے کسی بھی فیملی ممبر کو کہیں جب میں سو جاؤں نا آپ میری ایک پکچر بنا کے مجھے دکھانا, اور خاص طور پہ اپنے فیس کی کلوز پکچر بنوانا, اور پھر صبح اٹھ کر تم خود دیکھنا کہ یہ زندہ کی تصویر ہے یا مردہ کی تصویر ہے. آپ کو پتہ چل جائے گا یہ میت کی تصویر ہے, زندہ کی شکل ایسے نہیں ہوتی, مردہ کی شکل ایسے ہوتی ہے. اس لیے اللہ تعالیٰ نے فرمایا کہ بھائی جو ہے مرنے والوں کی روحیں ہم قبض کرتے ہیں, جس کی موت کا وقت آ جاتا ہے. یہ رات جو ہے یہ موت کی صورت ہے, تو سوتے سوتے بھی ایک قسم کی موت ہوتی ہے. تو نبی اکرم صلی اللہ علیہ وسلم عشاء کی نماز جو ہے اس کے بارے میں فرمایا کرتے تھے کہ زیادہ باتیں نہ کریں, اس کے بعد عشاء کے بعد باتیں نہ کرو, کیا خبر کہ اس رات موت آنی ہو. تو اگر آخری عمل نماز ہوگا تو قیامت کے دن نماز پڑھتے اٹھیں گے, لہذا آخری عمل کیا کرنا چاہیے, نماز پڑھ لینی چاہیے. کیونکہ حدیث پاک کا مفہوم ہے کہ اگر ایک شخص احرام کی حالت میں اونٹ سے گر کے مرا, یعنی حج کے سفر میں مر گیا, تو وہ قیامت کے دن اسی طرح لبیک اللہم لبیک کہتا ہوا اٹھے گا. میں ایک جب حج پہ گیا, ہم جو ہے اس دن آٹھویں ذوالحجہ کو منا کی طرف جا رہے تھے, اور حاجی جو ہے اس دن بھاگ رہے ہوتے ہیں سڑکوں پر کہ جناب ہم کسی طرح جو ہے ہم بھی پہنچ گئے ہیں, منا پہنچ گئے ہیں ہم بھی. تو وہ بیچارہ سڑک ایسے کراس کرنے لگا, ایک گاڑی آئی اس نے اس کو ہٹ کیا, اور جناب اسی گاڑی کے سامنے وہ سڑک کے اوپر مردہ پڑا ہوا تھا, اور حالت احرام میں, حالت احرام میں. اچھا حاجیوں کا قافلے میں نہیں رکتے نا, نہ وہاں وہ ٹریفک روک سکتے ہیں. تو فوجیوں نے جو اپنے پولیس ولیس ہوتی ہے انہوں نے گاڑی بس یوں کھڑی کی ہوئی ہے, سامنے اس کی میت پڑی ہوئی ہے, اور ادھر ادھر سے ٹریفک جا رہی ہے, سب کو اپنی فکر ہے کہ جدھر میں بھی نہ پہنچ جاؤں, اور یہ بھی اپنی فکر میں تھا, یہ سڑک راست کر رہا تھا, اس کو گاڑی لگی ہوئی ہے وہیں پر, حالت احرام میں وہیں پر پڑا ہوا تھا. اب یہ دن قیامت کی جب اٹھے گا تو یہ کہتا ہوا اٹھے گا, لبیک اللہم لبیک لبیک اللہم لبیک, سبحان اللہ, کیا پیارا کرانا پڑے گا. تو اللہ نے اس کے لیے وہ وقت رکھ دیا. تو بہرحال بتانے کا مقصد یہ ہے کہ بھئی جس حال میں موت آئی اسی حال میں اٹھے گا. اگر عشاء کی نماز پڑھ کے سوتے ہوئے اگر موت اس رات اس کی لکھی ہوئی ہے, تو انشاءاللہ تعالی جب اٹھے گا تو سبحان اللہ نمازیوں میں شمار کیا جائے گا. اب ایک اور علمی نقطہ, حضرت موسیٰ علیہ السلام جب بنی اسرائیل کو اپنے ساتھ لے کر نکلے تو فرعون نے وعدہ خلافی کرتے ہوئے اپنے لشکر کے ساتھ ان کا تعاقب کیا اور ان کے پیچھے دوڑا. تو حضرت موسیٰ علیہ السلام کے ساتھیوں نے کہا انا لم مدرکون, ہم تو پکڑے گئے. حضرت موسیٰ علیہ السلام نے فرمایا انا معی ربی سیہدین, کہ میرا رب میرے ساتھ مجھے راہ بتائے گا. اللہ رب العزت نے موسیٰ علیہ السلام کی مدد کی, ان کے ساتھی پار اتر گئے اور فرعون اس کا لشکر غرق ہوا. تو موسیٰ علیہ السلام کو چار خوشیاں ملی اس وجہ سے کہ اپنی جان سلامت ہوئی, بنی اسرائیل کے لوگ بھی سلامت ہوئے, جو ان کے ساتھی تھے, فرعون کے غرق ہونے کی خوشی ہوئی اور فرعون کے مددگار بھی اس کے ساتھ غرق ہوئے, اگر وہ بچ جاتے تو پھر وہ تعاقب کرتے پیچھے بھاگتے. تو چار خوشیاں ہونے پر حضرت موسیٰ علیہ السلام نے چار رکعت اس عشاء کے وقت, وہ عشاء کا وقت ہو گیا تھا, دن کے نکلے ہوں گے تو رات ہونے تک جو ہے وہ کراس کر گئے, تو عشاء کے وقت ہو گیا, انہوں نے اس ٹائم جو ہے چار رکعت شکرانہ پڑھانا پڑا شکر ادا. اور ایک اور نقطہ کہ نبی علیہ السلام کو جب معراج عشاء کے بعد نصیب ہوئی, عشاء کے بعد نصیب ہوئی, تو اللہ تعالیٰ نے اس امت کے اوپر عشاء کی نماز فرض فرمائی تاکہ ہر ایک کو اس کے درجے کے مطابق روحانی معراج نصیب ہو جائے. الصلاۃ معراج المؤمن, یہ نماز مومن کی معراج ہے. تو اس نماز کو کیسے پڑھنا چاہیے؟ ایسے جیسے ہم اللہ تعالیٰ کو دیکھ رہے ہیں. تو فجر سے مغرب تک کے تمام اوقات میں جس طرح مومن اللہ رب العزت کی عبادت کرتے ہیں, اسی طرح مشرک بھی اپنے اپنے رب کی عبادت کرتے ہیں. آپ دیکھ لیں باقی لوگ جو ہے, کوئی سنڈے کو کر رہا ہے, کوئی سیٹرڈے کو کر رہا ہے, کوئی کسی وقت عبادت کر رہا ہے, ساری عبادت کر رہے ہوتے ہیں نا. لیکن ایک عجیب بات ہے, دنیا کے جتنے پجاری ہیں اپنے معبودوں کو مغرب تک ہی پوجتے ہیں, عشاء کے وقت نہیں عبادت کرتے, ہو جاتے ہیں سارے, وہ سمجھتے ہیں کہ ہم نے اپنا کام کر لیا. اللہ تعالیٰ نے مومنوں کو ایک بار کہا ذرا اٹھ کے کھڑے ہو جاؤ نا, کہ ذرا اس ٹائم آؤ نا ذرا, کہ جس ٹائم باقی سب اپنے پجاریوں پجاری جو تھے سب اپنے 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 جو ہے معبودوں کو پرستش کر کر کے تھک تھک کے اب سو گئے تھے نا, تم ذرا اٹھ کے کھڑے ہو جاؤ پھر دوبارہ, ذرا نا فرق ذرا سا ہے. تو اس ٹائم مومن جو ہے وہ عشاء کی نماز پڑھتا ہے. بخاری شریف کی ایک روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے عشاء کی نماز کے لیے آنے میں دیر لگائی ایک مرتبہ, آپ اکرام انتظار میں بیٹھے تھے, اللہ کے نبی صلی اللہ علیہ وسلم تشریف ہی نہیں لاتے, نماز کا وقت ہوتا ہے نا, اب یہ سارے دن کے تھکے ہوئے تھے, نیند غالب تھی, صحابہ کی جماعت بیٹھی ہے انتظار کر رہی ہے اللہ کے نبی آئیں گے تو نماز پڑھیں گے, آپ نے دیر لگائی. تو نبی اکرم صلی اللہ علیہ وسلم جب دیر سے تشریف لائے تو آپ نے نماز پڑھ کر فرمایا, لوگو خوش ہو جاؤ, لوگو خوش ہو جاؤ, یہ اللہ تعالیٰ کی تمہارے اوپر نعمت ہے کہ اس وقت تمہارے سوا کوئی اور اللہ کی عبادت نہیں کر رہا, یہ وہ وقت ہے. پس عشاء کی نماز پڑھنے والوں کو غافلین میں بیٹھ کر ذکر کرنے کا رتبہ حاصل ہوگا. دنیا غافل اور یہ عشاء کی نماز پڑھنے والے جو ہے یہ عابد ماشاء اللہ ذاکر عبادت کرنے والے. تو آج ہم نے پڑھا کہ پانچ یہ وقتوں کی نماز اور ان کی رکعتیں کیسے بنی, اور کیونکہ یہ امت جو ہے اس میں جامع صفات تھیں, امت محمدیہ کے اندر پچھلی تمام امتوں کی باتیں اس میں آ گئیں, اس امت کو وقت تھوڑا ملا لیکن کوالٹی والا ملا, اللہ نے ساری نعمتیں اس وقت اکٹھی کر دی, اور فرمایا کہ آج ہم نے اپنی نعمت کو مکمل کر دیا, سب اس میں ڈال دی, ساری خیریں برکتیں واہ واہ اس امت کو دے دی. تو ایک فارمولا بناؤ بس بھائی, کہ آج تو چلو ہم نے یہ باتیں سمجھ لی سن لی, شوق بھی بڑھ گیا, اب نماز پڑھنے کا مزہ بھی آئے گا, لیکن جو باقی اور باتیں ہیں جو ہم نے جس کا علم حاصل نہیں کیا, وہ بھی تو حق اور سچ ہے, اللہ کی طرف سے آئی ہوئی ہے نا. تو اب اس کی جو ہے نا وہ حکمتیں معلوم کرنے کے پیچھے نہ لگ جایا کرو, یہ کیوں ہے, یہ کیوں ہے, یہ کیوں ہے, یہ کیوں کیوں کے چکر میں نہیں پھنستے ہوتے. تو ایک جنرلائز فارمولا سمجھ لو کہ اللہ نے ہمارا یہ دین بنایا ہے, اور اللہ فرماتے ہیں ان الدین عند اللہ الاسلام, اللہ کو یہی دین پسند ہے, حکمتوں سے بھرا ہوا دین ہے اور اس میں ساری خیریں جمع ہیں, دوسروں کے فیشن اڈاپٹ کرنے کی ضرورت نہیں ہے, اس دین کے اوپر پوری مضبوطی کے ساتھ جم جاؤ. یہ نہ سوچو کہ میں کہاں پیدا ہوا اور کس زمانے میں پیدا ہوا, مجھ پر کون سے حالات ہیں اور میں کس کیفیت سے دوچار ہوں, ان چکروں میں نہ پھنسو. بس یہ سمجھو کہ یہ فارمولے ہیں ہمارے پاس. جیسے ہم جو ہے ڈاکٹر کے کہنے پہ گولیاں کھاتے ہیں نا میڈیسن, بس وہ اس نے کہا یہ کھاؤ گے 10 دن تو آرام ہو جائے گا, تو ہم کھاتے رہتے ہیں 10 دن. وہ کہ سال کھاؤ تو ہم سال بھی کھاتے ہیں. بعض ایسی دوائیاں ڈاکٹر صاحب کہتے ہیں بچوں کو کہ 9 مہینے کھانی پڑے گی, 1 دن بھی نہیں چھوڑو گی, چھوڑ دو گے پھر دوبارہ سے شروع کر دیں گے. ایسی دوائیاں بھی بنائی ہوئی ہیں جیسے ٹیوبرکلوسس وغیرہ کی پریکاشن کے لیے دوائی دے رہے ہوتے ہیں, بےچارے 9 مہینے کھائے جا رہے. بعض ایسی بیماریاں ہوتی ہیں جیسے سیجر وغیرہ کی, تو کہتے جی 2 سال کھانی پڑیں گی, 3 سال کھانی پڑیں گی. اب ماں جو ہے بچے کو کھلا رہی ہے سیجر کی دوائی, اور وہ بچی کھانا بھی نہیں چاہتا, رو رہا ہے, شور مچا رہا ہے, وہ بس اس کا منہ پکڑ کے کھلایا جا رہی ہے. ڈاکٹر صاحب نے کہا 2 سال 3 سال کھانا ہے, کھلا رہے. تو یہ اگر عبادت سمجھ میں نہیں آتی تو دوائی ہی سمجھ کے کھاؤ. سمجھا رہی ہے؟ اس کے پیچھے نہ پڑو کہ یہ کیا ہوگا. بس یہی دین ہے, سمجھ آئے نہ آئے عمل کرتے چلے جاؤ, اس کو دوائی سمجھ کے پوری زندگی کھاؤ, جنت میں عیش کریں گے. دنیا کام کے لیے, قبر آرام کے لیے, اور جنت عیش کے لیے, آرام کے لیے. وہاں اللہ تعالیٰ نے آرام رکھا ہوا, مزے رکھے ہوئے ہیں, خوشیاں ہیں, خوشیاں انعام کے لیے. جنت انعام کے لیے, قبر آرام کے لیے, دنیا کام کے لیے. عیش کا لفظ اتنا اچھا نہیں ہے, اس لیے انعام کا لفظ زیادہ اچھا ہے. تو جنت انعام کے لیے, مومن کو کیا عیش, عیش پرستی مومن میں تھوڑی ہوتی ہے. اللہ تعالیٰ ہمارا بیٹھنا سننا کہنا سب قبول فرما لے,